الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا وسندنا وشفينا ونبينا وحبيبنا ومولانا محمد عبده ورسوله، وصلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا هل أدلكم على تجارة تنجيكم من عذاب أليم، تؤمنون بالله ورسوله وتجاهدون في سبيل الله بأموالكم وأنفسكم، ذلكم خير لكم إن كنتم تعلمون. وقال الله سبحانه وتعالى: والمؤمنون والمؤمنات بعضهم أولياء بعض، يأمرون بالمعروف وينهون عن المنكر، ويقيمون الصلاة ويؤتون الزكاة ويطيعون الله ورسوله، أولئك سيرحمهم الله، إن الله عزيز حكيم. فقال النبي صلى الله عليه وسلم: ليأتين لأمتي كما أتى على بني إسرائيل حذو النعل بالنعل، حتى إن كان منهم من أتى أمه علانية لكان في أمتي من يستوي ذلك. وإن بني إسرائيل تفرقت على 72 ملة، وتفترق أمتي على 73 ملة، كلهم في النار إلا ملة واحدة. قالوا: من هي يا رسول الله؟ قال: ما أنا عليه وأصحابي. وقال النبي صلى الله عليه وسلم: سيأتي على الناس زمان حممهم بطونهم، وشرفهم دينار ودرهم، وقبلتهم نساؤهم، أو كما قال عليه الصلاة والسلام. بھائی جو حضرات مجمع پنڈال کے اندر ادھر ادھر اپنے سامانوں کے پاس بیٹھے ہیں، وہ آگے تشریف لے آئے. یہاں کچھ لوگ سامنے بیٹھے ہیں، باقی بہت زیادہ لوگ تو اپنے اپنے سامانوں کے پاس بیٹھے ہیں. اجتماع میں آئے ہیں دین کی بات سننے کے لیے، اپنے سامان کی حفاظت کے لیے نہیں آئے. آپ کے سامان کو کوئی چوری نہیں کرے گا. آؤ بھائی، قریب تشریف لاؤ. سب دیکھ رہے ہیں لیکن کوئی اٹھنے کو تیار نہیں. ارے بھائی، قریب تشریف لاؤ، اپنے سامان کو چھوڑ کر مجلس کے ساتھ جڑ کر بیٹھو. ماشاءاللہ کچھ لوگ اٹھ کر آ رہے ہیں، اللہ قبول فرمائے. اور ساتھی آگے بڑھے، اور بڑھے بھائی. آپ نے حدیث پاک میں سنا ہوگا کہ فرشتے مجلس کو گھیرتے ہیں، آواز کو نہیں گھیرتے. کبھی یہ سنا کہ فرشتے آواز کو گھیرتے ہیں؟ آواز تو دور دور تک جاتی ہے، فرشتے مجلس کو گھیرتے ہیں، چاروں طرف حلقہ لگا دیتے ہیں فرشتے. اور بھی ساتھی تشریف لے آئے بھائی. یہ طلب کی علامت ہے کہ آدمی اللہ کی طرف بڑھے، مجلس کے جو آداب ہے ان آداب کی رعایت کرے تو بات دلوں میں اترے گی. استغنا اور بے رخی کے ساتھ سننا، آدمی کو ہدایت اس سے نہیں ملتی. یہ بے طلبی کی نشانی ہے کہ بات جہاں ہو رہی ہو وہاں شریک نہ ہونا. بعض مرتبہ دل میں آتا ہے کہ یہی بیٹھے رہو، جب نیند آئے گی تو یہی لمبے ہو جائیں گے، مجلس کے ساتھ بیٹھیں گے تو یہاں تو سونے نہیں ملے گا. تھوڑی دیر کے بعد پھر اپنے اپنے سامانوں کے پاس لوگ لمبے ہو جاتے ہیں، مناسب نہیں ہوتا بزرگوں. بھائی تشریف لاؤ. بہت سارے ماشاءاللہ جوان نظر آتے ہیں جو بیٹھے ہوئے ہیں اپنے اپنی جگہوں پر. اگر کوئی بوڑھا آدمی ہے اس کو چل کر آنے میں تکلیف ہے تو الگ بات ہے، लेकिन अक्सर तो जवान ही नजर आते हैं, सफेद दाढ़ी वाले तो बहुत कम नजर आते हैं जो बैठे हुए हैं। फितावर जमाते कल से आई हुई है, हितों में होगी, कोई तो जोड़ने वाला हो। अरे भाई है कोई, बैठने वालों को आगे बढ़ा दे। मुनासिब मजलिस मुनासिब मालूम ही नहीं होती। कुछ लोग यहाँ बैठे हैं, बहुत ज्यादा लोग जो है अपने अपने जगहों पर बैठे हैं। जो मजमा तलब के साथ बैठता है तो कहने वाले की जबान पर अल्लाह ताला नफे की बात कहलवा देते हैं। कहने वाले का कोई कमाल नहीं होता, सुनने वालों का कमाल होता है। हाँ, सुनने वाले जितनी तलब के साथ सुनेंगे इतनी नफे की बात सामने आएगी। माशाल्लाह माशाल्लाह माशाल्लाह, वाह रे वाह, माशाल्लाह। साथी आगे बढ़ रहे हैं, और तशरीफ ले आ गए। माशाल्लाह, दाएं बाएं दोनों तरफ से माशाल्लाह बढ़ रहे हैं। अल्लाह कबूल फरमावे। अल्लाह मौत तक ऐसी मजलिसों में आगे बढ़कर आगे चलकर बैठने की तौफीक अता फरमावे। भाई दोस्तों बुजुर्गो, अल्लाह ताला ने इंसानों की कामयाबी के लिए अपना दीन दुनिया में उतारा है। अंबिया अलैहिस्सलातु वस्सलाम को अल्लाह ताला दुनिया में मबूस फरमाते थे दुनिया के इंसानों की रहबरी और हिदायत के लिए। अंबिया अलैहिस्सलातु वस्सलाम मेहनत फरमाते थे और उनके मेहनत के नतीजे में अल्लाह ताला तालीब लोगों को हिदायत अता फरमाते थे। और जो नबियों की बात नहीं मानता था, अल्लाह ताला ने कुरान करीम में खोल कर इनके वाकयात बयान फरमाए कि न मानने के नतीजे में इनका क्या हशर और इनके लिए आखिरत में क्या सजा हुई। अलैहिस्सलातु वस्सलाम आखिर में दुनिया में तशरीफ लाए, आप पर अल्लाह ताला ने जो किताब नाजिल फरमाई वो भी आखिरी किताब नाजिल फरमाई। आप भी आखिरी नबी थे। कुरान करीम में अल्लाह ताला ने कह दिया मा कान मुहम्मदुन अबा अहद मिन रिजालिकुम वलाकिन रसूलुल्लाह व खातमुन नबियीन। क्या बरे ही सलातु व सलाम को अल्लाह ताला ने खातमुन नबियीन बनाया कि नबुवत का दरवाजा बंद हो गया। अब अगर कयामत तक कोई नबुवत का दावा करे तो वो झूठा है, कज्जाब है, और मुसलमानों पर इसका खत्म करना वाजिब है कि अब कोई नबी दुनिया में नहीं आ सकता। कुरान करीम में अल्लाह ताला ने आपको खातमुन नबीयीन कह दिया और अल्लाह ताला ने आप पर जो किताब नाजिल फरमाई कुरान करीम वो भी आखिरी किताब। अब आसमान से कोई नई किताब आने वाली नहीं है। और अल्लाह ताला ने आप अलैहिस्सलातु वस्सलाम को जो ये उम्मत अता फरमाई, उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये उम्मत भी आखिरी उम्मत है। अब कयामत तक कोई नई उम्मत आने वाली नहीं है। जो भी पैदा होगा इसी उम्मत में पैदा होगा। पता चला कि सब अखीर अखीर चल रहा है। नबी भी आखिरी आ गए और किताब भी आखिरी उतर गई, उम्मत भी आखिरी दुनिया में आ गई। आखिर में क्या होता है बुजुर्गों बोलो? बचपना होता है, जवानी, अधेड़पन, फिर बुढ़ापा, और बुढ़ापे के बाद फिर मौत होती है। क्या आखिर में मौत आकर पकड़ लेती है? इस वक्त तो दुनिया बुढ़ापे में चल रही है। दुनिया इस वक्त, दुनिया का बचपना खत्म हो गया, दुनिया की जवानी खत्म हो गई, दुनिया का अधेड़पन खत्म हो गया। अब इस वक्त दुनिया बुढ़ापे में चल रही है। अलैहिस्सलातु वस्सलाम ने कयामत की जो निशानियां बयान फरमाई थी वो निशानियां छोटी मोटी आए दिन हम देखते चले आ रहे हैं। गोया अब दुनिया बुढ़ापे में चल रही है और जब बुढ़ापा आदमी पर आता है तो बुढ़ापे के जमाने में ज्यादा दुनिया की फिक्र नहीं करता। आदमी सोचता है कि अब जिंदगी का क्या बचा, चलो भाई मस्जिद का कोना पकड़ दो और अल्लाह अल्लाह करो, ज्यादा दुनिया की फिक्र नहीं करता। और ये समझदारी है कि अब तो बुढ़ापा गया, अब क्या। आजकल तो इतना गफलत का माहौल है कि बुढ़ापे में भी दुनिया की मोहब्बत दिलों से नहीं जाती। बाज़े मर्तबा बुढ़ापे में भी मस्जिद याद नहीं आती। बुढ़ापा आ गया है, कमर झुक गई, आंखों में कम दिखाई देने लगा और हाथ में लकड़ी आ गई, चला भी नहीं जाता ज्यादा। फिर भी जिंदगी में शरीयत और सुन्नत नहीं है, अभी भी जिंदगी कोरी पड़ी है। हालांकि बुढ़ापे में आदमी की तवज्जो आखिरत की तरफ बढ़ जानी चाहिए, क्योंकि आदमी नस्लों का सोचता है। हालांकि हर एक अपनी मुकद्दर का लिखा के आया है, पोतों का, पड़पोतों का आदमी सोचता है। एक बड़े मियां की हम लोग मुलाकात के लिए गए, तो वो दोपहर की धूप में 12 बजे लकड़ी के सहारे धूप में खड़े हैं और मकान तामीर हो रहा है, कड़िए मकान को बना रहे हैं। मैंने बड़े मियाँ से कहा, बड़े मियाँ, अब इतनी उम्र में पसीना पसीना हो रहे हो, अब क्या जरूरत है मकान बनाने की। कहने लगे मौलवी साहब, बच्चों के लिए। तो आदमी बुढ़ापे में जो है अपनी नस्लों का सोचता है, हालांकि दिन के एतबार से अपनी नस्लों का सोचना चाहिए। यह है असल कमाल। ये थोड़ी है कि भाई अपनी हयाती में, आज तो आदमी यही समझता है कमाल कि मेरी नजरों के सामने मेरे बच्चों के मकानात बन जावे, इनकी दुकानें सेट, कारोबार सेट हो जावे और ये अपने पैरों पर खड़े हो जावे, बस हो गई मेरी जिम्मेदारी पूरी। हालांकि ये हरगिज नहीं है, ये तो मुकद्दरात की चीजें हैं, जो जरूरत की है अल्लाह ने लिख दी है, मिलकर रहेगी। फिकर आदमी अपनी नजरों के सामने ये कर ले कि मैं अपनी आंखों से अपनी औलाद को अल्लाह के अहकाम को पूरा करते हुए और आबले ही सलातो वसलाम की इस मुबारक मेहनत को करते हुए अपनी दुनिया से जाने से पहले पहले देख लूं अपनी औलाद को। यह है कमाल की बात। लेकिन ये होता जब है जब अपने औलादों के हुकूक अदा किए जाते हैं। माँ बाप की जिम्मेदारी है कि माँ बाप अपने औलादों की दीनदारी की फिक्र करें। उलमा ने लिखा है कि तीन जिम्मेदारियां है माँ बाप के ऊपर औलाद की। बच्चा पैदा होते ही इसका सही नाम रखना, ये पहली जिम्मेदारी है। इस्लामी नाम रखना, सहाबे किराम के और सहाबियात के नाम रखना इनके। ये नहीं कि भाई बस्ती में किसी का नाम ना हो ऐसा नया नाम तलाश करो, इसके चक्कर में क्यों पड़ते हैं नए नाम तलाश करने के। बरकत वाले नाम रखो सहाबे किराम के, सहाबियात के, जो इस्लामी नाम है। पता नहीं आज तो ऐसे ऐसे नाम रखे जाते हैं जिसका कोई तर्जमा ही नहीं होता, या तर्जमा होता है तो ऐसा कि इसका कोई माना ही नहीं रखता, तो क्या मतलब इसका। इसलिए इसके चक्कर में नहीं पड़ने चाहिए कि भाई मोहल्ले में किसी का नाम ना हो ऐसे अपने बेटे का नाम रखो। कि नहीं, उलमा से अगर पूछ रहे हो तो ये पूछो कि सहाबे किराम के और सहाबिया के हमें नाम दो, इसमें जो पसंद आएगा हम अपने बच्चे का नाम रखेंगे। ये पहली जिम्मेदारी है। दूसरी जिम्मेदारी ये है कि दीनी तरबियत करना। दीनी तरबियत ये मदरसे में मौलवी साहब की जिम्मेदारी नहीं है कि आपके बच्चे की तरबियत करें, माँ बाप की जिम्मेदारी है कि माँ बाप अपने औलाद की दीनी तरबियत करें, दीन सिखावे। मुतालबा आखिरत में माँ बाप से होगा, मौलवी साहब से नहीं होगा कि तुमने फुला के बच्चे को दीन क्यों नहीं सिखाया था। तरबियत मौलवी साहब के जिम्मे तो खाली सिखाना है, तरबियत माँ बाप के जिम्मे है। बच्चा 3 घंटे मौलवी साहब के पास रहता है और माँ बाप के पास 21 घंटे रहता है, तो माँ बाप की जिम्मेदारी है कि दीनी तरबियत करे। और खास करके माँ की जिम्मेदारी ज्यादा है, इसलिए कहते हैं कि अपनी मस्तूरात को अल्लाह के दीन के लिए लेकर निकलो। जब निकलेंगे मस्तूरात की जिंदगी में दीन आएगा, तो फिर इनकी गोदों में पलने वाले बच्चे भी दीनदार बनेंगे। आज माँ की गोद ही दीन से खाली होती है, क्या माँ दीनदार बनावे अपने बच्चे को। माँ की गोद ही दीन से खाली, तकवे से, तहारत से, इफ्फत व पाकदामनी से, शर्म हया से माँ की गोद खाली होती है। तो बच्चे की जिंदगी में कैसे इफ्फत पाकदामनी आ सकती है, शर्म हया कैसे आ सकती है। इसलिए अपनी माँ बहनों को लेकर निकलना ताकि उनकी जिंदगी में दीन आवे। आज तो मोहल्लों में घरों में वो माहौल नहीं रहा कि वहां इनको दीन सीखने मिले, ताकि आने वाली हमारी औलादे दीनदार बने। और तीसरी जिम्मेदारी यह है कि किसी ने लड़की से इनकी शादी करा देना। अब ये तीन जिम्मेदारियां पूरी हो गई, फिर माँ बाप मुतमईन हो जावे अपनी औलादों के बारे में। फिर अगर औलादे कोई गलत काम करेगी तो कल कयामत के दिन माँ बाप से नहीं पूछा जाएगा, ये इन्होंने अपना हक अदा कर दिए। जो माँ बाप ये तीन हक अदा करते हैं अपने औलादों के, फिर औलादे माँ बाप का हक अदा करने वाली बनती है। आज दुनिया में शोर है कि माँ बाप को कोई खिदमत नहीं की जा रही, और बाजे मुल्कों में तो हमारे हिंदुस्तान में तो कम नजर आता है। आप बाजे मुल्कों में जाओगे कि बुढ़ापे में इनको वो जो बुढ़ा यानी वो जो आश्रम होता है उसमें अपने माँ बाप को डाल देते हैं कि कोई खिदमत करना जानता ही नहीं, हुकूक जानता ही नहीं। और माँ बाप ने अपने औलादों के हुकूक अदा नहीं किए तो औलाद माँ बाप के कैसे हुकूक अदा करे। किसी मुल्क का वाकिया है कि एक बेटे ने अपने बाप को वहां आश्रम में डाल दिया और खबर गिरी, कभी हफ्ते में कभी महीने में जाकर खैरियत मालूम कर लेता था। एक मरतबा वहां से खबर आई बेटे पर कि तुम्हारे बाप बहुत ज्यादा बीमार है, महसूस ऐसा हो रहा है कि आखिरी वक्त है, आकर मिल लो। वो मिलने के लिए गया तो गर्मी का जमाना था, बहुत ज्यादा गर्मी हो रही थी और वहां कोई पंखे का इंतजाम भी नहीं था। फिर बहरहाल वो लड़का मिलने के लिए गया तो देखा कि बाप की हालत आखिरी वक्त चल रहा है। अखीर में पूछा, अब्बा आपकी कोई तमन्ना हो, कोई उम्मीद हो तो मैं पूरी कर लूं। तो बाप ने ये बेटे से कहा कि बेटे यहां पंखे की जरूरत है, पंखा लगवा दो। बेटे ने कहा कि अब्बा आपकी जिंदगी तो पूरी हो गई, आप तो दुनिया से जा रहे हैं, अब पंखे की, मैं इतने मर्तबा आपके पास आया कभी आपने पंखे का नहीं कहा और आज कह रहे हो। कहा बेटे मेरे लिए नहीं कह रहा, मैं तेरे लिए कह रहा हूं कि तेरे बेटे भी यहां तुझे डालने वाले हैं, देर सवेर सबका नंबर है। मैंने तो गर्मी बर्दाश्त कर ली, तू नहीं कर सकेगा गर्मी बर्दाश्त, इसलिए पंखे का इंतजाम कर ले। बात समझ में आ रही है बुजुर्गों? देर सवेर सबका नंबर है, हुकूक अदा नहीं करेंगे तो हमारी औलादे भी हमारे हुकूक अदा नहीं करेगी। ये बात तय है कि वालिदैन के हुकूक तो वो औलादे जानती है जिनके हुकूक वालिदैन अदा करते हैं, कि उनकी दीनी तरबियत की हो और दीनदार घराने में इनकी शादियां की हो। अब तो शादियों में भी माल बुनियाद बन गया, माल। अपनी बेटी को वहां दो जो मालदार हो, बहू को वहां से लाओ जो मालदार हो, माल बुनियाद बन गया। हालांकि माल, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दीन को बुनियाद बनाओ दीन को। अगर कोई खूबसूरती को बुनियाद बना रहा है तो वो ईसाइयों के तरीके पर, भाई बैठो कहा चले, ईसाइयों के तरीके पर शादियां हो रही है। माल को बुनियाद बनाया जा रहा है तो यहूदियों के तरीकों पर, और अगर हसब नसब को बुनियाद बनाया जा रहा है तो हुनूत के तरीके पर। दीन को बुनियाद बनाया जा रहा है तो वो अलैहि सलातु वसलाम का तरीका है। फिर औलादे माँ बाप के हुकूक अदा करेगी। हजरत उमर रज़ियल्लाहु ताला अन्हु के जमाने में एक बड़े मियां आए, कहने लगे हजरत मेरे बेटे ने मुझे घर से धक्का मार दिया है। तो लड़खड़ाते हुए हजरत के पास आए, शिकायत करने लगे। हजरत उमर रज़ियल्लाहु ताला अन्हु ने उनके बेटे को बुलाया और बेटे को बुलाकर कहा कि तुमने क्यों अपने बाप को घर से धक्का मार दिया, जब तुम्हारा बचपना था, तुम छोटे थे तो उस वक्त मैं तुमको बड़ा किया और तुम्हारा पेशाब पाखाना धोया और तुमको जो है बड़ी तकलीफों के साथ बड़ा किया, अब जब ये बूढ़े हो गए और इनकी खिदमत का मौका आया तो इनको घर से धक्का मार दिया। वो बेटा कहने लगा कि हजरत, अब जब ये बूढ़े हो गए तो इनके हुकूक मेरे ऊपर आए कि मैं इनकी खिदमत करूं, तो क्या मैं छोटा था तो मेरे भी कोई हुकूक इन पर थे? तो हजरत ने ये तीन हुकूक गिनाए कि तुम्हारा अच्छा नाम रखते। कहने लगा मेरा नाम सही नहीं रखा इन्होंने, मेरा नाम, उन्होंने अरबी का एक कोई ऐसा जुमला कहा जिसका माना ये होता था, पाखाना में जो कीड़े निकलते हैं, आदमी के पाखाना में जो कीड़े निकलते हैं, उस कीड़े को अरबी में जो कहा जाता है वो इसका नाम रखा था। ये कोई नाम रखने की चीज है, लेकिन फैशन, मॉडर्न जमाना आ गया, फैशन वाले नाम रखो। अरे बाबा, तर्जमा तो पूछो पहले क्या हो रहा है। फैशन का नशा सवार हो गया और जो है, तो कभी मेरा सही नाम नहीं रखा और मेरी कोई दीनी तरबियत नहीं की है मेरे बाप ने, और बाजारी औरत लाकर मुझे दी है, दीनदार घराने में मेरी शादी नहीं की। हजरत उमर रज़ियल्लाहु ताला अन्हु ने फरमाया बड़े मियाँ से, बड़े मियाँ, तुमने खुद ने अपने पैरों पर कुल्हाड़ियां मारी है, तुमने खुद ने अपने हुकुम जाये किए हैं, इसकी वजह से ये दीन देखने पड़े तुमको। तो बुजुर्ग और भाइयों, जिम्मेदारियां हैं हम पर, हर एक की दूसरे के ऊपर, दूसरे की तीसरे के ऊपर जिम्मेदारियां हैं, बड़ों की छोटों पर और हाकिम की महकूम पर, वजीर आजम की जो है रईयत पर, उस्ताद की शागिर्दों पर, माँ बाप की औलादों पर, बाप की जो है यानी अपनी औलादों पर जिम्मेदारियां हैं, कि जब जिम्मेदारियों को अदा किया जाएगा और एक दूसरे के हुकूक अदा किए जाएंगे तो जिंदगी का जीना मजा आएगा। जब हुकूक की पायमाली होगी तो फिर जिंदगी अजीरन बन जाएगी। जाहिर एतबार से, दुनियावी एतबार से सब कुछ होगा, लेकिन जिंदगी में सुकून नहीं होगा, कि हुकूक की पायमाली की वजह से जिंदगियां अजीरन बन गई, परेशानियों से लबरेज हो गई जिंदगियां, कि दुनिया तो जिम्मेदारियों के पूरा करने की जगह है। हर एक आदमी अपनी जिम्मेदारी को पूरा करे तो आगे ये जिम्मेदारियां चलेगी। आज तो हर एक अपना हक तलब करने को तैयार है, लेकिन दूसरे का हक देने को तैयार नहीं। हर एक अपना हक मांग रहा है, औलादे अपना हक मांग रही है माँ बाप से, रईयत बादशाह से अपने हुकूक की मुतालबा कर रही है, और मजदूर सेठ से अपना हक मुतालबा, सेठ मजदूर से, हर एक अपना हक लेने के फिक्र में है, कोई दूसरे का हक अदा करने के लिए तो किसी को कोई फिक्र नहीं, कि जानिबैन से हुकूक की यानी अदायगी हो। सेठ अगर अपने नौकर से काम करवा रहा है तो ये उसकी जिम्मेदारी है कि वक्त पर इसकी तनख्वाह दे। वक्त पर तनख्वाह न मिलने की वजह से सेठ भी खाइन बन गया, खयानत करने वाला, अमानतदारी न रही। आज तो बाप को बेटे पर जो है भरोसा नहीं है, बेटा बाप पर, अरे बाप जो है बेटे को दुकान सौंपने को तैयार नहीं, हिसाब किताब सौंपने को तैयार, भरोसा न रहा कि हुकूक की पायमाली होने लगी तो एतमाद उड़ गया, भरोसा उड़ गया, और ये सारे शोबों में अफरा तफरी का आलम है कि हुकूक की अदायगी हो। हमारा दीन हमें ये सिखाता है कि जिम्मेदारियों को समझे, हर कोई अपनी जिम्मेदारी को समझे, मेरी क्या जिम्मेदारी है, मैं अपनी जिम्मेदारी को पूरा करूं, दूसरे लोग मेरे हुकूक अदा करेंगे। अब रही सलातु वसलाम में हर शोबे वालों को उनकी जिम्मेदारियां समझाई। अगर कोई जिंदगी में बाप की हैसियत रखता है तो ये देखे कि हजरत फातिमा रजी अल्लाह तआला अन्हा के वालिद मोहतरम सल्लल्लाहु अलैहि वसल्लम ने बाप होने के नाते आपने क्या तरीका इख्तियार किया है। अगर हम शौहर की हैसियत रखते हैं तो ये देखे कि हजरत खदीजतुल कुबरा और हजरत आयशा सिद्दीका रजी अल्लाह तआला अन्हुमा के शौहर सल्लल्लाहु अलैहि वसल्लम ने शौहर होने के नाते आपने क्या तरीका इख्तियार किया है। अगर हम चौधरी है, सरपंच किस्म के आदमी हैं, अल्लाह ताला ने एक ओहदा दिया है تو ہم یہ دیکھیں کہ مدینہ کے حاکم صلی اللہ علیہ وسلم نے حاکم ہونے کے ناطے آپ نے کیا طریقہ اختیار کیا. اگر ہم تاجر ہیں, بیپاری آدمی ہیں, کاروباری آدمی ہیں, تو تاجر آدمی یہ دیکھے کہ ملک شام کی تجارت میں آپ نے تاجر ہونے کے ناطے کیا طریقہ اختیار کیا ہے. زندگی کے سارے شعبوں میں آپ نے دین سمجھایا ہے. آج تو بزرگوں ہم کچھ عبادت کے اعتبار سے تو دلدار ہیں, لیکن دوسرے شعبوں میں ہماری جو ہے دینداری نہیں ہے. مسجدوں کے دیندار نظر آتے ہیں, مسجد میں آئے, نماز پڑھی, سر پر ٹوپی رکھی, لیکن جہاں مسجد سے باہر نکلے کہ آزاد ہو گئے اپنی تجارتوں میں اور معاملات میں, معاشرت میں آزاد ہو گئے. زندگی کے سارے شعبوں میں جب تک دین داخل نہیں ہوگا تب تک بزرگوں مومن کامل ہم نہیں ہو سکتے. مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ دودھ کو بلی سے بچانا ہے تو ساری کھڑکیوں کو بند کرنا پڑے گا. ساری کھڑکیوں کو بند کرو تو دودھ بلی سے بچے گا, اگر ایک کھڑکی بھی کھولی رہی تو دودھ بلی سے بچ نہیں سکتا. کہ دین کی حفاظت کرنی ہے, ایمان و اعمال کی حفاظت کرنی ہے تو سارے شعبوں میں دین داخل کرو. سارے شعبوں میں عبادت کا شعبہ ہرا بھرا ہونا چاہیے, معاملات کا شعبہ کہ دینداری سے ہرا بھرا ہونا چاہیے, معاشرت, اخلاقیات, یہ جتنے شعبے ہیں کہ ان شعبوں میں دین ہونا چاہیے تو دنیا والوں کو ایمان اسلام سمجھ میں آئے گا. دنیا والوں کو, انسانوں کو اسلام سمجھ میں آئے گا. آج ہمارے معاملات ٹھیک نہ رہے, معاشرت بگڑ گئی, ہماری تجارتیں دین سے کوری ہو گئی, تو دنیا والوں کو کیسے اسلام سمجھ میں آئے گا. اسلام کی جو بنیادیں ہیں وہ تو اندر اندر ہے بھائی. بنیاد اور پایا کہاں ہوتا ہے؟ اندر ہوتا ہے نا, کہ باہر نظر آتا ہے. آپ کے گھر اور آپ کی مسجد کا بنیاد پایا کے اندر ہے, زمین میں ہے. ایسے اسلام کی جو بنیادیں ہیں ایمان کے دل میں ہیں. نماز کے وہ تو مسجدوں میں پڑھی جاتی ہے, کوئی غیر داخل نہیں ہو سکتا کہ دیکھے. اور روزہ کے پیٹ میں ہوتا ہے, کہ کسی کو نظر نہیں آتا کہ روزے دار ہے کہ نہیں. اور زکات کے اپنوں میں دی جاتی ہے, اور حج کے بیت اللہ میں ہوتا ہے جہاں کسی غیر کا داخلہ ممنوع ہے. انما المشركون نجس فلا يقربوا المسجد الحرام, کہ یہ لوگ ناپاک ہے, یہ مسجد حرام میں نہیں آ سکتے, تو ان کا داخلہ ممنوع. تو پھر ان کو اسلام سمجھانے کے لیے کہ ہمارے معاملات دینی ہونے چاہیے, ہماری معاشرت, ہماری رہن سہن, ہماری تجارتیں دین سے جو ہے یعنی لبریز ہو, تاکہ اسلام سمجھ میں آئے لوگوں کو. اب علیہ الصلوۃ والسلام نے بیپاری آدمی کو, تاجر آدمی کو یوں کہا, زین ورجے, بھائی تولو تو جھکتا تولو. تولو تو کیسا تولو؟ جھکتا تولو. ایک تو یہ ہے کہ بھی برابر سرابر, بیچ میں کاٹا آ گیا تو یہ تو انصاف کی بات ہے, اتنا تو دینا ہی چاہیے تو ٹھیک ہے. کم دینے کا تو کوئی تصور ہی نہیں ہے, وہ تو حرام ہے. قرآن پاک میں ان کے لیے وعید بیان کی گئی, وَيْلُ لِلْمُطَفِّفِينَ الَّذِينَ إِذَا اكْتَالُوا عَلَى النَّاسِ يَسْتَوْفُونَ وَإِذَا كَالُوهُمْ أَوْ وَزَنُوهُمْ يُخْسِرُونَ. کم تولنے والوں کے لیے وائل ہے, وائل ہلاکتی ہے, بربادی ہے, کہ آدمی کم دے کر اپنے مال میں زیادتی اور اضافہ نہیں کرتا, بے برکتی لاتا ہے, اور بے برکتی نحوست کو لے کر آتی ہے اور تباہ اور برباد ہو جاتا ہے کم تولنے پر. یہ آدمی جو ہے یعنی سوکھی نہیں ہوتا کم تولنے پر. آج تک کوئی کم تولنے والا سوکھی ہو گیا ہو بتاؤ؟ سب برباد ہو گئے. اس لیے کہ قرآن کہہ رہا ہے وَيْلُ لِلْمُطَفِّفِينَ, ہلاکتی ہے کم تولنے والوں کے لیے. تو کیسے آبادی آ سکتی, برکت کیسے آ سکتی ہے؟ لیکن آپ نے آگے کی تعلیم دی کہ جھکتا دو تھوڑا سا, اس میں برکت ہے. ایک حاجی صاحب تھے, انہوں نے بیان میں یہ حدیث سنی کہ تولو جھکتا تولو, تولو جھکتا تولو. وہ حاجی صاحب کی دکان تھی سونے چاندی کی, سونی آدمی تھے. रियाज में बड़ी दुकान थी उनकी, मैसूर के रहने वाले थे वो हाजी साहब। मौलाना इब्राहिम साहब को ही वाक्य उन्होंने सुनाया, खुद हाजी साहब ने सुनाया कि मेरी सोने की सोने चांदी की दुकान में सोनी आदमी हूं और मैंने ये हदीस सुनी कि तोलो झुकता तोलो। तो मैंने घर जाकर शाम को बेटों को जमा किया और बेटों को जमा करके कहा कि बेटो एक हदीस सुन के आया हूं। बेटों ने कहा अब्बा जी क्या सुना? काबरे ही सलातु व सलाम का इरशाद है तोलो झुकता तोलो। बेटों ने कहा अब्बा जी हमारी दुकान आलू बैगन की थोड़ी है, साग भाजी की थोड़ी दुकान है, सब्जी की, टमाटर और मिर्च की थोड़ी दुकान है कि एक ज्यादा डाल दिया तो फर्क नहीं पड़ता। अगर टमाटर में आलू में सब्जी में एक ज्यादा डाल दिया तो कोई फर्क पड़ता है क्या? कुछ नहीं पड़ता। और डाल भी देते हैं, हमारी औरतें सब्जी लेने के लिए मोहल्लों में जो बेचने वाले आते हैं या बाजार में सब्जी लेने के लिए गई तो एक टमाटर ज्यादा डाल दिया, हालांकि झुकता दे दिया है फिर भी एक ज्यादा डाल देती है। वो बेचारी तैयार, वो औरत जो बेचने वाली है या वो मर्द, वो तैयार नहीं है, वो कह रहे पूरा हो गया बहन फिर भी एक ज्यादा डाल देते हैं। अरे तेरे पास से रोज ले जाती हूँ ऐसा तैसा, तो एक ज्यादा नहीं देगा तो क्या? वो राजी नहीं होता, आप इसका मत सुनो, वो राजी नहीं होता अगर एक आलू ज्यादा डाल दिया, एक टमाटर ज्यादा डाल दिया पूरा तोलने के बाद और वो राजी नहीं है तो हम हराम का वो लेकर आए, पूरे एक किलो को जो है हराम कर दिया। तो हमारी औरतें ला रही है, हमको हराम खिला रही है, हमको पता भी नहीं, और हम तो हाजी साहब बने हुए हैं और हमको पता ही नहीं हमारे घर में हराम आ रहा है। ठीक है अगर वो रजामंदी से दे रहा है तो ठीक है, अगर रजामंदी नहीं है हम उसकी बगैर रजामंदी के ले आए तो ये हम डाकू बने। डाका डालने वाला तो ऐसा ही करता है, सामने नजरों के सामने खींचकर लेकर चला जाता है। तो भाई साहब कहने लगे कि मैंने बेटों से कहा तो बेटे कहने लगे अब्बा जी हमारी कोई तरकारी की दुकान थोड़ी है, तो सोने चांदी की दुकान है, इसमें तो कुछ पॉइंट ज्यादा चले गए ना तो हजारों का फर्क पड़ेगा। अरे सोने चांदी में तो यही होता है बुजुर्गों, कभी देखा है कि नहीं सोने चांदी के तराजू छोटे छोटे, तो पॉइंट पर जो है बराबर शराबर। तो आई साहब कहने लगे कि मैंने अपने बेटों से जरा कुव्वत के साथ और आवाज को बदल कर ईमानी कुव्वत के, जिसके दिल में ईमान कभी होता है ना वो उसकी जबान भी मजबूत होती है, पर ईमान फुसफुसा होता है तो जबान भी कमजोर लड़खड़ा जाती है। आई साहब कहने लगे मैंने अपने बेटों से कुव्वत के साथ कहा बेटो बात नबी की है। बात किसकी है? नबी की बात है। आपने ये नहीं फरमाया कि आलू बैगन वाले झुकता देवे सोने चांदी वाले झुकता न देवे, आपने ये थोड़ी फरमाया है, आपने तो सारे तजीरों से कहा है तोलो झुकता तोलो। बेटों ने कहा अब्बा जी दुकान आपकी, आप कहेंगे कि झुकता दो तो हम झुकता देंगे। कहा सुबह से झुकता देना है किसमें? अरे बोलो सोने चांदी में, आलू बैगन में नहीं। आज के जमाने में तो ये तस्वीर ही आना दुश्वार है, सोने चांदी में कोई झुकता देवे? भाई साहब ने तय किया करना है, बात नबी की है। कहा सुबह से हम लोगों ने झुकता देना शुरू कर दिया, कहा शाम को जब हिसाब करने बैठते ना तो 200 अमेरिकन डॉलर हिसाब में कम बैठते थे, वो जो झुकता जाता था वो यहां हिसाब में कम बैठता था। वो तो दुनिया है बुजुर्गों, इसलिए दुनिया में तो दो में से एक खर्च करोगे तो एक ही बचेगा ना। आपने कहा मैंने 10 रुपये में से 2 रुपये फकीर को सदका कर दिए, तो सदके पर तो बरकत का वादा है, तो मेरे 10 रुपये के 12 क्यों नहीं हो गए, 8 क्यों हो गए? तो बाबा दुनिया है इसलिए 8 ही हो जाएंगे दो खर्च करने पर, और बरकत कसरत को थोड़ी कहते हैं कि ज्यादा हो जाए। बरकत एक ऐसी चीज है कि थोड़े में अल्लाह बहुत सौ का काम चला दे, 100 में अल्लाह 500 का काम निकलवा दे। खंदक के मौके पर हजरत जाबिर रजी अल्लाह तआला ने दावत की खंदक वालों की, लेकिन कितने? 4-5 आदमियों का खाना था। हुजूर के कान में आकर ये बात कही अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मेरे घर में 4-5 आदमियों का खाना है,
तो अब जो है चार पांच आदमियों को लेकर आ जावे। आपने ऐलान फरमा, ओ खंडक वालो, जाबिर ने तुम्हारी दावत की है, चलो जाबिर के घर खाने। और खंडक में कितने थे? मुख्तलिफ रिवायात है, 300 की रिवायत है, 1000 की, 1500 की भी रिवायत है। खाना पांच आदमियों का है और इतनी बड़ी तादाद है खंडक में। हजरत जाबिर रज़ियल्लाहु ताला अन्हु जल्दी जल्दी घर गए, बीवी से कहा कि हुजूर तो पूरे खंडक वालों को लेकर आ रहे हैं। बीवी ने कहा तुमने बात नहीं की थी हुजूर को कि चार पांच आदमियों का खाना है? कहा मैंने तो कर दी थी। कहा फिर कोई फिक्र की बात नहीं, हुजूर जाने और अल्लाह जाने, जब हुजूर से बात हो गई है तो हमें अब कोई फिक्र की बात नहीं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बातों पर यकीन था। अब सारे खंडक वालों को लेकर आए और एक छोटा सा बकरी का बच्चा उन्होंने जबा किया था, हांडी में गोश्त पकाया था और आधा किलो जौ की रोटी, वो आटा तैयार करके गूंथ कर रखा था कि रोटी बनाना शुरू करे। आप तशरीफ ले गए, आपने अपना लुआबे तहन मुबारक थूक निकालकर थोड़ा सा आटे में मिलाया और थोड़ा सा हांडी में डाल दिया और कहा रोटियां पकाना शुरू कर दो। और आप खुद जो है सालन को तकसीम करने लगे। सहाबा इकराम आते रहे, खाते रहे, जाते रहे, आते रहे, खाते रहे, जाते रहे, यहां तक के पूरे खंडक वाले फारिग हो गए खाने से, यहां तक कि आपने भी खाना तनाउल फरमाया, हजरत जाबिर रज़ियल्लाहु ताला अन्हु ने भी खाना खाया। और वो जो है हांडी में सालन यूही का यूही बाकी है और वो आटा यूही क्यों रखा हुआ है? आपने हजरत जाबिर से फरमाया, भाई जाबिर लो ये तुम्हारा आटा और ये तुम्हारा जो है सालन, अल्लाह ने हमको खिलाया, तुमने कुछ नहीं खिलाया। ये है बरकत बुजुर्गों, कि बरकत होती है। थोड़ा पानी था, इसमें आपने बरकत की दुआ फरमा दी, वो पानी सबके लिए काफी हो गया। थोड़ा सा खाना था, आपने बरकत की दुआ फरमाई, वो थोड़ा सा खाना सबके लिए काफी हो गया। कि बरकत कसरत को नहीं कहते, बरकत एक ऐसी अजीब चीज है कि जो अल्लाह ताला ने, यानी थोड़ों का काम बहुत सौ का निकल, थोड़ी चीज में बहुत सा ज्यादा काम निकल जाया करता है। झुकता तोलने पर बरकत का वादा है। वाई साहब कहने लगे मौलाना इब्राहिम साहब को कि हम अपने कारोबार में इतने खुश हैं कि शायद पूरे रियाज में कोई इतना खुश हो, सोनी आदमी, हालांकि कम बैठ रहा है फिर भी सुकून है कारोबार में, कोई टेंशन नहीं, कोई इधर उधर की बात नहीं। आज तो लाखों कमा रहे हैं लेकिन टेंशन के साथ, सुकून तो है नहीं। कि आदमी अपनी जरूरत का कमावे लेकिन सुकून मिल रहा हो इससे, कोई टेंशन ना हो। कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तालीमात पर चलेगा तो जिंदगी के सारे शोबों में सुकून मिलेगा, राहत मिलेगी। आज बुजुर्गों ख्वाहिशात पूरी करने के चक्कर में हम हराम की तरफ मुतवज्जे होते हैं, जरूरतें तो पूरी हो जाती है, ख्वाहिशात पूरी नहीं होती। ख्वाहिशात का चक्कर ऐसा रहता है, ऐसा मकान उसने बनाया तो मैं ऐसा बनाऊंगा, वैसी गाड़ी लाया तो मैं ऐसी लाऊंगा, रेस लगी होती है रेस। हालांकि आमाल में रेस लगनी चाहिए लेकिन दुनिया कमाने में और दुनिया की फिक्रों में आदमी आगे बढ़ रहा है। बहरेन से माले गरीमत आया तो फजर की नमाज में सहाबे किराम मस्जिद नबी खचाखच भर गई। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सलाम फेरा, देखा कि मस्जिद भरी हुई है। सहाबा इकराम अपने अपने मोहल्लों की मस्जिदें छोड़कर मस्जिद नबी में आ गए कि बहरीन से माल आया है, माल गरीबत तकसीम होगा। उस जमाने में आम फकरो फाका चल रहे थे तो अपनी जरूरतों के पूरा करने के लिए कि माल गरीबत तकसीम होगा, जरूरतें पूरी होगी। फिर भी आपने जब देखा कि फजर में जो है मेरी मस्जिद में आ गए तो आपने ये फरमाया, وَإِنِّي وَاللَّهِ مَا أَخَافُ عَلَيْكُمْ مَنْ تُشْرِكُ بَعْدِي وَلَكِنْ أَخَافُ عَلَيْكُمْ مَنْ تَنَافَسُ فِيهَا। मुझे मेरे दुनिया से जाने के बाद इस बात का डर नहीं है कि तुम बुत परस्ती करोगे, कुफ्र और शिर्क में चले जाओगे। मुझे मेरे दुनिया से जाने के बाद इस बात का डर है कि तुम पर दुनिया फैला दी जाएगी और तुम बढ़ चढ़ कर हिस्सा लोगे। ये आपने जो है यानी इसका खौफ का इजहार फरमाया कि मुझे डर है इस बात का। इसलिए बुजुर्ग और भाइयों, दुनिया की मोहब्बत दिल में ना आवे। दुनिया में रहेंगे लेकिन दुनिया की मोहब्बत दिल में जगह नहीं देंगे, रहेंगे दुनिया में ही مولانا روم رحمت اللہ علیہ نے مثال دے کر سمجھایا ہے کہ کشتی چلے گی پانی میں, زمین پر نہیں چلے گی, خشکی میں نہیں چلے گی. اب تو سمندری لوگ ہیں, سمندر آپ کے یہاں تو قریب ہے, اس لیے آپ زیادہ جانتے ہیں کشتیاں کہاں چلتی ہیں, بولو. پانی میں چلتی ہے, آگے بھی پانی, پیچھے بھی پانی, دائیں بھی پانی, بائیں بھی پانی, نیچے بھی پانی, لیکن اندر میں پانی نہیں. کشتی کے اندر میں پانی نہیں. اگر اندر میں پانی آنا شروع ہو گیا تو بولو کہاں جاؤ گے؟ آدمی ڈوب جائے گا. کہ چاروں طرف پانی ہی پانی ہے لیکن اندر میں پانی نہیں آنا چاہیے. ایسے بزرگوں ہم رہیں گے کہاں؟ دنیا میں ہی. کہ ہمارے آگے بھی دنیا, پیچھے بھی دنیا, دائیں بائیں اوپر نیچے, دنیا ہی دنیا ہے لیکن دلوں میں دنیا نہیں آنی چاہیے. دلوں میں دنیا آ گئی, آدمی جو ہے دنیا میں پھنس جائے گا اور اپنی آخرت کو برباد کرے گا. کہ دنیا کی محبت جب دلوں میں گھر کر جاتی ہے تو پھر آدمی سے سارے گناہ ہوتے ہیں. کہ دنیا کی محبت سارے گناہوں کی جڑ ہے. دنیا کی محبت کیا ہے؟ سارے گناہوں کی جڑ. موسیٰ علیہ السلام ایک مرتبہ تشریف لے جا رہے تھے کوہ طور پر, راستے میں دیکھا کہ ایک آدمی موسیٰ علیہ السلام کو آواز دے رہا ہے. وہ موسیٰ قریب گئے تو وہ گھڑا کھود کر زمین میں اترا ہوا تھا, اس کا اتنا سر باہر نظر آ رہا تھا. اس نے موسیٰ علیہ السلام سے کہا کہ موسیٰ میرے پاس اتنے کپڑے بھی نہیں ہیں ستر چھپانے کے لیے بھی کہ میں اپنا ستر چھپا سکوں. میں گھڑا کھود کر اندر اس لیے اترا ہوں کہ میرے پاس کپڑا بھی نہیں ہے. تو موسیٰ تم اللہ کے پاس جا رہے ہو, اللہ سے کہہ دو نا کہ مجھے مالدار بنا دے اور مجھے جو یعنی کچھ دے دے دنیا, میں تو اتنا غریب آدمی ہوں. موسیٰ علیہ الصلوۃ والسلام نے اللہ تعالیٰ سے کہا, اللہ تعالیٰ نے واپس جواب بھیجوایا کہ جا کر اس سے کہو کہ جس حالت میں ہو اسی حالت میں راضی رہو اپنے رب سے. جس حالت میں اللہ نے اللہ رکھے اس حالت میں راضی رہنا چاہیے. زیادہ ادھر ادھر کے ضرورتیں پوری ہو گئی, مسئلہ ختم ہو گیا. لیکن بار بار مطالبہ. موسیٰ علیہ السلام سے پھر کہا, موسیٰ اللہ سے کہہ دو مجھے مالدار بنا دے. تو موسیٰ علیہ السلام نے اللہ سے کہا تو نبی کے کہنے پر اللہ تعالیٰ نے اس کو مال دے دیا. اب بعض مرتبہ مال ہضم نہیں ہوتا, بدہضمی ہو جاتی ہے, ہیضہ ہو جاتا ہے, پیسوں کو ہضم نہیں ہوتا, گرمی چڑھتی ہے, گرمی پیسوں کی مال کی. مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ سورج کی گرمی تو شام ہوتے اتر جاتی ہے لیکن پیسوں کی اور عہدوں کی گرمی وہ دسمبر اور جنوری کی کڑاکے کی سردی میں بھی نہیں اترتی. ایسی گرمی ہوتی ہے پیسوں کی. ایک کلو صاحب تھے, کلو صاحب مانگنے والے فقیر جو ہوتے ہیں ان کے پاس بہت پیسے ہوتے ہیں, مانگنے والوں کے پاس. ہاں تو ظاہر میں فقیر نظر آتے ہیں لیکن ان کی بوریوں کے نیچے خالی اٹھا کر دیکھو تو وہ مانگتے مانگتے پیسے بہت زیادہ بڑھ گئے. تو پیسوں کی گرمی چڑھی ان کو. جا رہے تھے, کسی نے کہا وہ کلو کا بولتے آتا ہے کہ نہیں آتا؟ کلو صاحب کہا کرو. چلو بھائی کلو صاحب. تھوڑے دنوں کے بعد پیسے اور زیادہ بڑھ گئے. تو جا رہے تھے, کسی نے کہا وہ کلو صاحب کا شرم آتی ہے؟ شرم نہیں آتی بولتے. جناب کلو صاحب کہا کرو. چلو بھائی جناب کلو صاحب. یہ کلو بدل کیوں گیا؟ پتا چلا کہ او ہو پیسے زیادہ آ گئے ہیں اس کے پاس, اس کی گرمی ہے جناب اور صاحب اور یہ سب جو یہ پیسوں کی. آج تو سلامی کس کو بھری جاتی ہے بولو؟ ہاں اور عہدہ گیا, غریب ہو گئے, قرض دار ہو گئے تو کوئی خیریت پوچھنے بھی نہیں آتا. وہ تو سلامی ان کی نہیں ہوتی, سلامی وہ پیسوں کی ہوتی ہے. دنیا دار لوگ ایسے ہیں. تو لوگوں نے کہا دیکھ بھائی یہ دین کو مانگنے جاتا ہے نا تو اس کے پیسے غائب کر دے. تو یہ مانگنے گیا جہاں وہ رات کو سوتا تھا جس بوریے کے نیچے, تو وہ بوریا اٹھایا, نیچے کھڑا کھود کر جو پیسے رکھے تھے وہ سارے لے کر لوگ بھاگ گئے. رات کو آئے تھے دیکھا کہ کچھ بھی نہیں ہے, سارا ندارت. صبح جا رہے تھے کسی نے کہا, او جناب کلو صاحب. کہنے لگے, بھائی کوئی جناب کلو صاحب نہیں یہاں, تو پہلے بھی ہم تو کلو تھے اور اب بھی کلو بن گئے. وہ ساری گرمی اتر گئی جو تھی. وہ کیسا ہوتا ہے کہ آدمی دل دنیا کو دلوں میں نہ آنے دے, دنیا کو دل میں نہ آنے دے. آپ علیہ الصلوۃ والسلام نے اپنے صحابہ کو اس سے بچایا. حدیث پاک میں ہے, اللہ تعالیٰ اپنے نیک بندے کو دنیا سے ایسے بچاتے ہیں جیسے تم لوگ بیمار کو پانی سے بچاتے ہو. بیمار کو ہم پانی سے بچاتے ہیں, ایسے اللہ تعالیٰ اپنے نیک بندوں کو دنیا سے بچا دیتے ہیں کہ ضرورت کی کمائیں گے اور ضرورت کا اختیار کریں گے, لیکن حرام کی طرف متوجہ نہیں ہوں گے. حرام کی طرف اب تو زیادہ کے چکر میں آدمی حرام کی طرف چلا جاتا ہے, پھر سود پیاز اور دھوکہ دینا, جھوٹ بول کے کمانا, اور پتہ نہیں کیا کیا طریقے سے کہ ایک یعنی پائی اگر حرام کیا گئی, ایک پائی اگر حرام کیا گئی تو اس سے جو جسم پڑے گا اور جو لقمہ بنے گا قیامت کے دن جہنم کے اندر وہ جسم جلے گا. مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ آج گندے جذبات کیوں اٹھتے ہیں, گندے جذبات گندے خیالات آتے ہیں کہ خون گندا ہو گیا ہے. کہ خون کیسے گندا ہو گیا, کہ غیزہ گندی گئی ہے اندر. لقمہ حرام کا پیٹ میں گیا تو خون اس سے گندا ہو گیا, اور جب خون گندا ہو گیا تو جذبات گندے اٹھنے لگے. کہ یہ غلط آدمی جو بھی کام کرتا ہے, چاہے کچھ بھی غلط کام کرے, یہ گندے جذبات کی وجہ سے کرتا ہے, اور گندے جذبات خون کے گندا ہونے کی وجہ سے ہوئے ہیں, اور خون گندا ہوا ہے لقمہ گندا جانے کی وجہ سے. اس لیے متقی آدمی اپنے لقمے کی سب سے پہلے فکر کرے گا کہ میرا لقمہ صحیح ہونا چاہیے. متقی آدمی. اصحاب کہف کا واقعہ اللہ تعالیٰ نے قرآن کریم میں بیان فرمایا. تو اصحاب کہف کون لوگ تھے؟ ایمان والے تھے, متقی لوگ تھے. انہم فتیتن آمنوا بربہم وزدناہم ہدا. اللہ پاک فرماتے ہیں کہ وہ چند نوجوان تھے جو ایمان والے تھے. اصحاب کہف کون لوگ تھے؟ ایمان والے تھے. انہم فتیتن آمنوا, وہ ایمان والے چند نوجوان تھے. تو وہ انہوں نے جب وہ یعنی اپنے نیند سے بیدار ہوئے 309 سال کے بعد, جب ان کی آنکھیں کھولی تو بھوک لگی تھی, تو آپس میں مشورہ کر کے کبھی ایک آدمی کو شہر میں کھانا لینے کے لیے بھیجو. تو مشورے سے ایک آدمی کا طے ہوا کہ فلاں صاحب کھانا لینے کے لیے شہر میں جائیں گے. جب جانے لگے تو ان کے دوسرے ساتھی کہنے لگے, فلینظر ایھا ازکی طعاما. اللہ تعالیٰ نے ان کے واقعے کو قرآن میں سورہ کہف میں بیان کیا, فلینظر ایھا ازکی طعاما. بھائی دیکھو, کھانا لینے کے لیے تم شہر میں جا رہے ہو تو پاک کھانا لے کر آنا, پاک, حرام کا مت لے کر آنا, حلال کا کھانا لے کر آنا. اس لیے کہ ہم ایمان والے ہیں, حرام حرام نہیں کھائیں گے. آج تو بزرگوں حرام کے لودے ہضم کر جاتا, ڈکر بھی نہیں لیتا, اور کس کس راستوں سے حرام کھا رہا. پتہ ہے کہ حرام ہے. بڑا بھائی مر گیا اور اس کے مال پر چھوٹے بھائی نے قبضہ کر لیا, بڑے بھائی کی اولاد یتیم ہے بیچاری, یتیموں کا مال کھا رہا ہے. معلوم ہے میں یتیموں کا مال کھا رہا ہوں. اللہ کا قرآن میں فرماتے ہیں, ان الذین یاکلون اموال الیتامى ظلما انما یاکلون فی بطونہم نارا. کہ جو یتیموں کا مال کھاتے ہیں ظلما, وہ مال نہیں کھا رہے ہیں, وہ اپنے پیٹوں میں انگارے بھر رہے ہیں. انگارے لقمے نہیں ڈالتے پیٹوں میں, انگارے ڈال رہے ہیں. مرنے کے بعد پتا چلے گا کہ لقمے تھے یا انگارے تھے. کہ حرام کا لقمہ پیٹ میں جاتا ہے تو پھر خون گندا بن جاتا ہے, پھر آدمی کی زندگی عیاشیوں پر چلی جاتی ہے. کہ آدمی دیکھے میری اولادیں نافرمان کیوں ہو رہی ہے, کہ میں نے اپنے اولادوں کو کیا کھلایا ہے, حلال کھلایا حرام کھلایا ہے. میری زندگی آوارہ کیوں ہو رہی ہے, کہ مجھے اپنے لقمے کی فکر کرنی چاہیے. کہ آدمی کمانے میں آزاد نہیں ہے, کمانے میں آزاد نہیں ہے. और बुजुर्गों आश्रम ये समझते हैं भाई सूद ब्याज के रास्ते से कमाना ही हराम है। सूद ब्याज के रास्ते से खाली हराम नहीं आता, हराम आने की हजारों शक्लें हैं, झूठ के रास्ते से, गबन के रास्ते से, धोखे के रास्ते से, चोरी के रास्ते से, इस सारे और सूद तो सबका बाबा है कि वो तो अल्लाह की अल्लाह से लड़ाई का ऐलान है। या अय्युहल्लज़ीन आमनू या अय्युहल्लज़ीन आमनू तक़ुल्लाहा वदरू मा बकिया मिनर रिबा इन कुंतुम मुमिनीन, और ईमान वालों अल्लाह से डरो और सूद को छोड़ो अगर तुम ईमान वाले हो तो। कमाने में आसाद आदमी बन गया, पता है कि ये शक्ल सही नहीं है, और बाज़े मर्तबा खुद ही मुफ्ती बन जाता है, उलमा से पूछता नहीं, कहता नहीं ठीक है ये शक्ल तो ठीक है, इसमें क्या हो गया? अरे बाबा उलमा से पूछ लो, लेकिन खुद ही मुफ्ती बन जाता है। आज तो ये भी सबसे बड़ी बीमारी कि उलमा को पूछने के लिए जाते नहीं, खुद ही मुफ्ती बन जाते हैं, तो इसमें क्या हो गया, ये तो सही है, पर पूछ तो लो, अगर सही है तो ठीक है, नहीं है तो छोड़ दो, लेकिन पूछ तो लो उलमा से। हमारे मुफ्ती ज़ैनुल आबिदीन साहब रहमतुल्लाह अलैह पड़ोस के हजरत ट्रेन में सफर कर रहे थे, नमाज का वक्त हो गया तो हजरत ने जो सीटों पर लोग बैठे थे उनसे कहा कि भाई मुझे नमाज पढ़नी है तो मेरे लिए जगह थोड़ी सी खाली कर दो। तो उन्होंने फौरन अपने पैर ऊपर कर लिए और जूते अंदर घुसा दिए और हजरत के लिए जगह खाली कर दी। हजरत ने इत्मीनान से दो रकात नमाज पढ़ी। सामने की सीट पर कोई मुसलमान बैठा हुआ था, वो मुफ्ती साहब के पास आया नमाज के बाद, कहने लगा क्या जरूरत थी इस तरह लोगों को हटाने की, घर जाके नमाज पढ़ लेते। मुफ्ती साहब ने कहा कि भाई मुफ्ती तो मैं हूं, फतवे का काम तुझे तो नहीं दिया, तू कब से मुफ्ती बन गया तो मुझे फतवा दे रहा है, मुफ्ती तो मैं हूं, तू तो मुफ्ती है नहीं, और मैंने फतवे का काम तेरे हवाले तो किया नहीं, तू कब से फतवा देने लगा। तो दूसरा एक बैठा हुआ था, वो मुफ्ती साहब को जानता था कि हमारे फैसलाबाद के बड़े मुफ्ती और इनका फतवा पूरे पाकिस्तान में चलता है। तो वो आकर कहने लगा अरे जानता है ये कौन है, ये फैसलाबाद के बड़े मुफ्ती है। तो अच्छा ये है मुफ्ती ज़ैनुल आबिदीन, नाम सुना था लेकिन चेहरे से वाकिफ नहीं था। पैर पकड़े, अगर माफ कर दीजिए मैंने गुस्ताखी की, अगर ने फरमाया तेरे अकेले का ये हाल नहीं है, पूरी दुनिया का ये हाल है, सब मुफ्ती बने हुए हैं, कोई पूछने तो जाता नहीं उलमा से, खुद ही मुफ्ती बन जाते हैं, भाई इसमें क्या हो गया, ये तो ठीक है। अरे बाबा पूछ तो लो, इसलिए उलमा की मजलिस में जाने को जरूरी समझो, उलमा के पास बैठक अपनी बनाओ, इधर उधर की बैठक को छोड़ो और उलमा के और दीनदारों के पास कि जिनके पास बैठने से कुछ मिले, कैसे के पास अपनी बैठक बनाओ। आज तो ये इधर उधर की बैठकों ने हमारे दीन को जाये कर दिया, होटलों पर और बौखड़ों पर, चौपालों पर और रास्तों पर जो बैठने की आदतें पड़ गई रात को देर तक अपना वक्त जाये करने की, कि बिल्कुल जो है इजाजत नहीं है। मिश्का शरीफ की रिवायत है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से फरमाया इय्याकुम वल जुलूस अला तुरकात, रास्तों पर बैठने से, चौपालों पर बैठने से और इधर उधर बैठने से बचो। सहाबा ने फरमाया मालना बुद्धुनी नमा हुआ मजाली सुना नतहत सूफी, अल्लाह के नबी हम बैठकर आपस की कुछ बातें कर लिया करते हैं, सुख दुख की और जो है कुछ खैर खबर की बातें कर लिया करते हैं। आपने फरमाया फैदा भाई तुम इल्ल मजालिस फातु तरीक हक कहा, अगर तुम्हें बैठना ही है तो बैठने का हक अदा करो। बुजुर्गो अगर हमें चौपालों पर, बौखड़ों पर, होटलों पर, रास्तों पर, जोपों पर अगर बैठना है तो बैठने का हक अदा करें, अगर हक अदा नहीं कर सकते तो बैठने की इजाजत नहीं है। फिर आपने चार हक बयान फरमाए, गौर से सुनना, क्योंकि आमतौर पर हमारी आदतें पड़ गई इधर उधर बैठने की, दोस्तों की मजलिसों में और चौराहों पर बैठने की आदतें पड़ गई, तो चलो बैठो ठीक है, लेकिन ये चार जो काम है, चार हक, वो हक अदा कर दिया करो बैठने का। पहली बात आपने फरमाई गज़ुल बसर, निगाहों को नीचे रखो वहां बैठकर, निगाह को इधर उधर न डालो, मत फिराओ। बाजार में किसकी निगाह महफूज रहती है बोलो, चौपालों पर इधर उधर। पहला हक ये बयान फरमाया कि निगाहों को नीचे रखो, کہ آدمی کی نگاہ جو ہے نا وہ ابلیس کے تیروں میں سے ایک تیر ہے, کہ آنکھوں کے راستے سے کتنے گناہ ہوتے ہیں. کما آنکھوں کی قدردان, اللہ نے اتنی بڑی نعمت عطا فرمائی ہے آنکھوں کی, اس نعمت کی قدر تو ان سے جا کر پوچھو جن کے پاس آنکھیں نہیں ہیں, پتا چلے گا کہ یہ آنکھیں کتنی بڑی نعمت ہے. اب یہ نعمت ہے تو اس کی قدردانی یہ ہے کہ ان آنکھوں سے اللہ کی بنائی ہوئی قدرت, یعنی قدرت کی نشانیوں کو دیکھا جاوے, اور یہ آنکھوں کے ذریعے سے قرآن کریم کی تلاوت کی جائے, والدین کی طرف محبت کی نگاہ سے دیکھا جائے. اللہ نے آنکھیں اس لیے دی ہے, نامحرم پر ڈالنے کے لیے آنکھیں نہیں دی ہے اللہ نے, اپنی آنکھوں کو غلط جگہ استعمال کرنے کے لیے اللہ نے آنکھیں نہیں دی. کوئی اندھا آدمی یوں کہے میں بدنظری نہیں کرتا تو یہ اس کا کوئی کمال ہے؟ ہم یوں کہے کہ ہم اپنی آنکھوں کی حفاظت کرتے ہیں, یہ ہمارا کمال ہے. موسیٰ علیہ الصلوۃ والسلام طور پر جا رہے تھے, راستے میں شیطان مل گیا, کہنے لگا موسیٰ تم اللہ کے پاس جا رہے ہو تو اللہ سے کہہ دینا کہ مجھے معاف کر دے. یہ شیطان نے کہا حضرت موسیٰ علیہ السلام سے کہ اللہ سے کہہ دینا کہ مجھے معاف کر دے. موسیٰ علیہ السلام گئے تو اللہ تعالیٰ نے پوچھا کہ شیطان نے کوئی میسج دیا ہے؟ ہاں اللہ یوں کہہ رہا تھا کہ مجھے معاف کر دے اللہ. تو اللہ تعالیٰ نے موسیٰ علیہ السلام سے کہا جا کر کہہ دو کہ آدم علیہ السلام کی قبر پر جا کر سجدہ کر لے, معاف کر دیں گے ہم. موسیٰ علیہ السلام نے آ کر کہا کہ اللہ نے یوں کہا ہے کہ آدم علیہ السلام کی قبر پر سجدہ کر لے, ہم معاف کر دیں گے. تو وہ ایک دم ہن آیا اور یوں کہا کہ جب زندے کو سجدہ نہیں کیا مردے کو کیا کروں گا, ابھی بھی ہر دھرمی باقی ہے کہ آدم علیہ السلام زندہ تھے میں نے سجدہ نہیں کیا, مردے کو کیا سجدہ کروں گا. پھر کہنے لگا موسیٰ تم نے میرا میسج پہنچایا ہے اور میری بات پہنچا دی اللہ تک, میرے اوپر احسان کیا ہے تو میں بھی تم پر احسان کر دیتا ہوں کہ تین موقعوں پر مجھے بہت یاد رکھنا, مجھ سے بہت چوکنا رہنا تین موقعوں پر. دیکھو شیطان نے ہی خود نے ہی بتا دیا ہے کہ مجھ سے کب تم چوکنا رہنا, حدیث پاک میں ہے, غور سے سننا بزرگ. شیطان کہنے لگا موسیٰ جب غصہ آئے نا غصہ تو اس وقت یعنی اپنے آپ کو قابو میں رکھنا, ورنہ غصے کے وقت میں خون کی طرح سے رگوں میں دوڑتا ہوں, جیسے خون رگوں میں دوڑتا ہے نسوں میں ایسے میں بھی دوڑتا ہوں, اور انسان سے غصے میں ایسے ایسے کام کروا دیتا ہوں کہ بعد میں جا کر پھر روتا اور پچھتاتا ہے کہ ہائے میں نے غصے میں کیا کر دیا. کہ غصے کے وقت اپنے آپ کو قابو میں رکھنا ورنہ میں اپنا کام کر دوں گا. ایک صاحب مفتی صاحب کے پاس گئے, کہنے لگے مفتی صاحب میں نے غصے میں اپنی بیوی کو طلاق دے دیا, کیا طلاق پڑے گی؟ تو مفتی صاحب نے کہا کہ کون خوشی میں دیتا ہے, سب غصے میں دیتے ہیں. ارے بھائی کوئی خوشی میں دیتا ہے طلاق؟ سب غصے میں دے دیتے ہیں طلاق, پھر پچھتاتے روتے ہیں, ہاں یہ چھوٹے چھوٹے بچوں کا کیا ہوگا, دودھ پیتا بچہ ہے اس کو کون رکھے گا, بڑا بیٹا ہے اس کو کون اسکول بھیجے گا مدرسہ بھیجے گا. اب جو ہے آنکھیں کھلتی ہے اور بھان آتی ہے, تو غصے میں اپنے آپ کو ذرا قابو میں رکھتے. تو یہ غصہ اتنی خطرناک چیز ہے بزرگوں, ہاں کہ اس وقت شیطان یوں کہتا ہے میں خون کی طرح سے رگوں میں دوڑتا ہوں. اور دوسری بات یوں کہی کہ موسیٰ جب آدمی اللہ کے راستے میں نکلتا ہے تو میں بیوی بچے گھر بار اتنا یاد دلا دیتا ہوں, اتنا یاد دلاتا ہوں یہاں تک کہ وہ واپس آ جاوے اللہ کے راستے کو چھوڑ کر. جب آدمی جانے کے بعد ایسا ہوتا ہے کہ نہیں ہوتا؟ یہ شیطانی خیالات ہوتے ہیں کہ اللہ کے راستے میں نکل کر آدمی کسی چیز کا تصور نہ کرے, یہ شیطان کی طرف کے یاد دلا, ماں باپ کو یاد دلاتا ہے اور بیوی بچوں کو یاد دلاتا ہے, گھر بار کی چیزوں کو یاد دلاتا ہے. تو اللہ کے راستے میں نکل کر آدمی استقامت کے ساتھ چلتا رہے. اور تیسری بات شیطان نے یوں کہی موسیٰ کوئی اجنبی مرد اور اجنبی عورت کسی ایک کمرے میں جمع ہوتے ہیں تو تیسرا میں ہوتا ہوں, کہ ان دونوں کو میں جو ہے بدکاری میں مبتلا کر دیتا ہوں. اس لیے کبھی بھی تنہائی میں اجنبی مرد اور اجنبی عورت جمع نہ ہو ورنہ میں اپنا کام کر دوں گا. حتیٰ کہ شیطان نے حضرت حسن بصری رحمۃ اللہ علیہ اور رابعہ بصریہ رحمۃ اللہ علیہ سے جا کر کہا تھا, حسن بصری اپنے زمانے کے زبردست ولی کامل تھے اور حضرت رابعہ بصریہ اس زمانے میں دھرتی پر رابعہ سے بڑھ کر کوئی عورت نہیں تھی, اتنی تقیہ نقیہ عورت گزری ہے. ان دونوں سے جا کر شیطان نے کہا تھا کہ حسن اور رابعہ اگر تم دونوں بھی کسی ایک کمرے میں جمع ہو جاؤ تو میں تم دونوں کو بھی بدکاری میں مبتلا کر دوں, تو پھر ہمارا کیا بھاؤ وزن رہے گا اس کی یہاں. اس لیے آنکھوں کی بڑی حفاظت بزرگوں, آنکھوں کی بڑی. تو میں اس پر کہہ رہا تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے پہلا حق چوپالوں پر بیٹھنے کا کیا بیان فرمایا, نگاہوں کو نیچی رکھنا, کہ نگاہ آدمی نیچی رکھے. دوسرا حق بیان فرمایا کف الاذی, راستے سے تکلیف دینے والی چیز کو ہٹا دو, راستے سے تکلیف دینے والی چیز کو. وہاں بیٹھے ہو تو راستے میں کوئی تکلیف دینے والی چیز پڑی ہے ہٹا دو, اینٹ ہے کانٹا ہے, عام طور پر اس کو تو لوگ ہٹاتے ہیں. ہمارے بزرگ فرمانے لگے کہ اینٹ کانٹے کو تو لوگ ہٹا دیتے ہیں, لیکن بھینس وہاں سے گزری, گائے وہاں سے گزری اور اس نے گوبر کر دیا, راستے میں گوبر پڑا ہوا ہے تو وہ گوبر کو اٹھا کر کوئی ایک طرف کر دیتا ہے, اس میں تو ہماری ہنسٹ ہوتی ہے کہ یہ بھی تو تکلیف دینے والی چیز ہے نا, اس کو بھی اٹھانا ضروری ہے. اگر بیٹھے ہو تو اٹھاؤ اس کو, بیٹھنا ہے تو پھر اس کو اٹھانا پڑے گا. روڈوں پر آپ دیکھ رہے ہیں کہ ہائی وے پر جو ہے گاڑیاں جا رہی ہے, ہزاروں گاڑیاں گزر رہی ہے اور کتا مرا ہوا پڑا ہے, بدبو آ رہی ہے, اس کی ایک ٹانگ اونچی ہو گئی, پھول پھٹ گیا, لیکن کسی گاڑی والے کو توفیق نہیں ہوتی کہ ذرا اس کو ہٹا دے. یہ بھی تو تکلیف دینے والی چیز ہے راستے سے ہٹانا, یہ ہمارا حق بنتا ہے کہ راستے سے تکلیف دینے والی چیز کو ہٹا دے.
تیسری بات آپ نے فرمائی
تیسری بات آپ نے فرمائی امر بالمعروف, بھلائیوں کا حکم کرو. وہاں بیٹھنا ہے تو کیا کرو, بھلائیوں کا حکم کرو, نیک بات کہو, دعوتیں دو, انفرادی دعوت جسے کہتے ہیں, کہ وہاں بیٹھ کر لوگوں کو بھلائیوں کا حکم کرو. اور چوتھی بات آپ نے فرمائی نہی عن المنکر, برائیوں سے روکنا. اگر یہ چار کام کر سکتے ہیں بزرگوں تو بیٹھنے کی اجازت ہے, ورنہ بیٹھنے کی اجازت نہیں ہے. سب نیت کرتے ہیں نا کہ چوپالوں پر ادھر ادھر بوکڑوں پر بیٹھیں گے تو یہ چار حق ادا کریں گے, نگاہوں کو نیچی رکھیں گے اور تکلیف دینے والی چیز کو ہٹا دیں گے, بھلائیوں کا حکم کریں گے اور برائیوں سے روکیں گے. اچھا ہاں, پانچویں بھی حدیث پاک میں ہے, رد السلام, سلام کا جواب دو, یا وہاں سے کوئی گزرے تو سلام کرو, یا کوئی تم کو سلام کرے تو سلام کا جواب دو. یہ بھی حق ہے, یہ پانچ حق حدیث میں بیان فرمائے کہ سلام کو عام کیا جائے. وہاں بیٹھے ہیں تو سلام سلام سلام. اللہ تعالیٰ نے اس امت کو ایک بہت بڑا جو ہے بہت تحفہ عطا فرمایا ہے کہ آپس میں ایک مسلمان دوسرے مسلمان سے ملے تو سلام کرے, مصافحہ کرے, کہ سلام کو خوب پھیلانے کا جو ہے حدیث پاک میں ہے, من دخل بیتہ فسلم فہو ضامن علی اللہ, کہ کوئی آدمی اپنے گھر میں داخل ہوتے ہوئے سلام کرے تو وہ اللہ کی ذمہ داری حفاظت میں آ جاتا ہے, اللہ تعالیٰ کی حفاظت میں وہ آدمی آ جاتا ہے گھر والوں کو سلام کرنے پر, اور گھر والے سلام کا جواب دیں گے تو گھر والے حفاظت میں آ جائیں گے, پھر ہمیں گھر میں کوئی تکلیف نہیں پہنچا سکتا. یہ حدیث پاک میں یہ بشارت ہے. آج تو ہم دوستوں کو تو سلام کر دیتے ہیں, مولوی صاحب کو سلام کر لیں گے, حاجی صاحب کو سلام کر لیں گے, لیکن بیوی بچوں کو سلام, شرم آتی ہے اس میں تو. ارے ہوتا ہے کہ نہیں کہ گھر میں داخل ہوتے ہوئے سلام نہیں کرتے, کہ بیوی کو سب نیت کرو انشاءاللہ گھر میں داخل ہوتے ہی سلام کریں گے, کل اجتماع پورا کر کے گھر جاؤ نا تو گھر جاتے ہی گھر بیوی کو اور بچوں کو سلام کرنا, تو بیوی پوچھے گی ارے آج کا کوئی بدل یار یہ ہو گیا, کبھی سلام نہیں کرے تو کہنا حدیث سن کے آیا ہوں, اجتماع میں گیا تھا اللہ کے نبی صلی اللہ علیہ وسلم کی پیاری حدیث سن کے آیا ہوں, کہ آپ کی حدیث ہے کہ گھر میں داخل ہوتے ہی کوئی سلام کرے تو سب حفاظت میں آ جاتے ہیں, تو سلام کا رواج ڈالیں گے بزرگوں. تو اپنا وقت جو ہے ادھر ادھر ضائع نہ کرے بزرگوں, اپنے وقت کی خوب حفاظت کریں. ابراہیم اعظم رحمۃ اللہ علیہ بہت بڑے ولی کامل گزرے ہیں, تو لیکن ایک زمانہ انہوں نے گزارا تھا بادشاہت کا, بلکہ کے بادشاہ تھے, پھر زندگی بدلی تو آئے واپس, بادشاہ تھے, ایک مرتبہ دیکھا میں بیٹھو بس اب تھوڑی دیر کی باتیں زیادہ نہیں ہیں, فجر کے بعد بس گھنٹہ سوا گھنٹہ بات ہوتی ہے, زیادہ نہیں ہوتی, ضروریات پوری کرنے کے لیے وقت دیا جائے گا. تو بلکہ کے بادشاہ تھے, ایک مرتبہ رات کو سوئے ہوئے تھے کہ اپنے محل کے اوپر کسی کے چلنے کی آواز محسوس ہوئی. اپنے خادم وزیر سے کہا اوپر دیکھ کے آؤ کون ہے, ابھی آدھی رات کو کون چڑھا ہے. خادم اوپر گیا تو دیکھا کہ ایک آدمی ہے, کوئی چیز تلاش کر رہا ہے. پھر کیا چیز تلاش کر رہے ہو؟ کہنے لگا کہ میرا اونٹ گم ہو گیا ہے تو میں تلاش کرنے آیا ہوں. ارے بابا بے وقوف کہیں گے, اونٹ کہیں چھت پر چڑھ جاتا ہے کیا, کہیں جنگل میں جا کر تلاش کر. پکڑ کے لے آیا بادشاہ کے پاس. بادشاہ سلامت, یہ کہہ رہا ہے کہ میرا اونٹ گم ہو گیا ہے. کب بے وقوف کہیں گے, آدھی رات کو کہیں اونٹ اوپر چڑھتا ہے کیا, دماغ کھسک تو نہیں گیا, پاگل تو نہیں ہو گیا کہ کہیں تیرا اونٹ یہاں چھت پر ملے گا. تو وہ کہنے لگا بابا میرا اونٹ چھت پر نہیں مل سکتا تو یہ نرم نرم گدوں پر اور یہ نوکروں چاکروں کے درمیان میں اللہ بھی نہیں مل سکتے. اللہ کو لانے کے لیے تو وہ جو ہے زندگی مجاہدے کی بھٹی میں ڈالنی پڑے گی. بس ایک موقع تھا, دل پر بات لگ گئی اور اسی وقت بادشاہ چھوڑی اور فقیری اختیار کر دی اور جو ہے ابراہیم نے ادھم رحمت اللہ علیہ بن گئے, ولی کامل بن کر دنیا سے گئے. تو ان کے دوستوں نے آ کر ایک مرتبہ کہا, چونکہ بادشاہ رہ چکے تھے, بادشاہ کے دوست احباب کتنے ہوتے ہیں, دوستوں نے آ کر کہا کہ حضرت کبھی کبھی تو ہماری مجلسوں میں آ جایا کرو, آپ تو ایسی بالکل گمنامی زندگی اور تنہائی کی زندگی اختیار کر لی ہے. تو کہنے لگے کہ بھائی میں چار کاموں میں مشغول ہوں, جب اس سے فرصت مل جائے گی تو آ جایا کروں گا, میرے پاس فرصت نہیں ہے, جب فرصت ملے گی تو آؤں گا. تو پہلا کام یہ ہے کہ جب اللہ تعالیٰ نے عالم ارواح میں روز ازل میں اللہ تعالیٰ نے انسانوں سے عہد لیا تھا کیا میں تمہارا رب نہیں ہوں, تو سب نے کہا تھا کہ آپ ہمارے رب ہیں. تو اس وقت اللہ تعالیٰ نے یوں کہا تھا فریق فی الجنت و فریق فی السعیر, کہ ایک جماعت جنت میں جائے گی اور ایک جماعت جہنم میں جائے گی, مجھے معلوم نہیں ہے کہ میرا شمار کون سی جماعت میں ہے, اس میں مشغول ہوں میں کہ میرا شمار کون سی جماعت میں ہے. پھر یوں فرمایا کہ جب بچہ ماں کے پیٹ میں بننا شروع ہوتا ہے, جو نطفہ ہوتا ہے اس پر اللہ اپنی کاریگری چلاتے ہیں, تو فرشتہ کہتا ہے کہ میں اس بچے کو سعید لکھوں یا شقی لکھوں, نیک بخت یا بدبخت میں لکھوں اس کا نام, کا میرے بارے میں پتا نہیں اللہ نے کیا حکم دیا ہے, مجھے پتا نہیں ہے, جب مجھے معلوم ہو جائے گا میں تمہاری مجلسوں میں آ جایا کروں گا. اور پھر یوں فرمایا کہ جب انسان کی روح لے کر فرشتہ آسمانوں پر جاتا ہے, ملک الموت روح کو قبض کر کے لے کر چلتے ہیں, تو نیکوں کی روح علیین میں رکھ دی جاتی ہے اور بدکاروں کی روح سجین میں رکھ دی جاتی ہے. علیین اللہ نے ایک ایسی جگہ بنائی ہے جہاں فرما برداروں کی نیکوں کی روحیں وہاں جمع ہوتی ہیں, اور سجین اللہ نے ایک ایسا قید خانہ بنایا ہے جس کے بڑے بڑے انگارے ہیں, ان انگاروں کے نیچے اس کی روح کو دبا دیا جاتا ہے اور اس کو عذاب دیا جاتا ہے. کا پتہ نہیں ملک الموت میری روح کو کہاں لے کر جائیں گے, علیین میں یا سجین میں, مجھے پتہ نہیں ہے. اور پھر یوں فرمایا کہ کل قیامت کے میدان میں اللہ تعالیٰ آواز لگائیں گے, جب پورا محشر کا میدان جمع ہوگا اور آدم علیہ السلام سے لے کر قیامت کی صبح تک پیدا ہونے والا ہر انسان وہاں جمع ہوگا, اور اللہ تعالیٰ یوں فرمائیں گے وامتاز اليوم ایها المجرمون, او مجرمو آج نیکوں سے الگ ہو جاؤ. دنیا میں تو سب ایک ساتھ رہتے تھے, ایک گاڑی میں سفر کرتے تھے, ایک بستی میں رہتے تھے اور ایک پلیٹ میں کھانا کھاتے تھے, لیکن آخرت میں اب سب ایک جگہ نہیں ہو سکتے. مجرمین کو الگ کر دیا جائے گا اور فرما برداروں کو الگ کر دیا جائے گا. کہ مجھے پتا نہیں ہے کہ میرا شمار مجرموں میں سے ہوگا یا فرما برداروں میں سے ہوگا, کہ مجھے فرصت ہی نہیں ہے, میں ان چیزوں کی تیاری میں لگا ہوں. اس لیے بزرگ اور بھائیو, اتنے بڑے بڑے ولی کامل ہو کر بھی اپنی آخرت کی فکر میں لگے ہوئے ہیں, جن کی زندگی کا کوئی لمحہ حضرت شیخ رحمت اللہ علیہ نے فضائل صدقات میں لکھا ہے کہ فتح بن سعید موسوی رحمت اللہ علیہ فتح بن سعید موسیلی رحمت اللہ نے, انتقال کا دن قریب ہے, دنیا سے جانے کا دن ہے اور دعا مانگ رہے ہیں اللہ کے سامنے. خادم پاس میں بیٹھا ہوا ہے, خادم کی نظر پڑی, دیکھا کہ آنسو جو گر رہے ہیں وہ پانی کے نہیں ہے, خون کے آنسو گر رہے ہیں. ہائے, خادم گھبرا گیا کہ یہ خون کے آنسو کہاں. جب دعا سے فارغ ہو گئے تو خادم کہنے لگا, حضرت یہ کیا, خون کے آنسو کیسے؟ کہنے لگے, بھائی آج دنیا سے جانے کا دن ہے, اللہ تعالیٰ نے جو احکامات میرے اوپر ڈالے تھے اور جو ذمہ داریاں ڈالی تھی وہ میں پوری نہ کر سکا, آج دنیا سے جا رہا ہوں, اللہ کے سامنے خون کے آنسو بہا رہا کہ اللہ وہ مالک کریم ہے, مجھے معاف کر دے. حضرت شیخ رحمت اللہ نے لکھا, انتقال ہو گیا, کسی نے خواب میں دیکھا, پوچھا کیسی گزری, کہا کہ اللہ کے سامنے جب پیشی ہوئی تو اللہ تعالیٰ نے فرمایا, فتح بن سعید تیرے نام اعمال 40 سال سے ہمارے پاس ایسے آ رہے تھے کہ اس میں ایک گناہ بھی لکھا ہوا نہیں ہوتا تھا. 40 سال سے ایسے نام اعمال اللہ کے پاس جا رہے تھے کہ ایک گناہ بھی لکھا ہوا نہیں ہوتا تھا. جاؤ, ہم نے تمہیں اپنے فضل سے جنت میں بھیج دیا. بزرگ اور بھائیوں, جن کے نام اعمال 40 سال سے ایک گناہ بھی لکھا نہ ہو وہ بھی خون کے آنسو رو رہے ہیں, تو جن کے نام عمل اور جن کی زندگیاں ہماری کوئی لمحہ گناہوں سے خالی نہ ہو, ہمیں اللہ کے سامنے کتنا رونا چاہیے. اس لیے بزرگ اور بھائیو, رونا اپنی زندگی کا مقصد بنا لے کہ 24 گھنٹے میں کوئی وقت ایسی دعاؤں کے لیے نکالے کہ اس وقت میں آدھا گھنٹہ, 20 منٹ, 15 منٹ بیٹھ کر یکسوئی کے ساتھ اللہ کے سامنے روئے اور اپنے گناہوں سے تائب ہو, اللہ سے یعنی گناہوں کی اللہ تعالیٰ سے معافی مانگے. حدیث پاک میں ہے, من لزم الاستغفار جعل اللہ من کل ضیق مخرجا ومن کل ہم فرجا ورزقہ من حیث لا یحتسب, کہ جو استغفار کو لازم پکڑ دے, گناہوں سے توبہ اللہ سے کرتا رہے, تو اللہ تعالیٰ ہر تنگی سے راستہ نکال دیں گے, ہر پریشانی سے نجات عطا فرمائیں گے اور ایسی جگہ سے اس کو رزق عطا فرمائیں گے جس کا اس کو وہن و گمان بھی نہیں ہوگا. اس لیے اپنے گناہوں سے توبہ استغفار, اجتماع میں آنا اسی لیے ہوتا ہے بزرگوں کہ یہ آ کر دین کے بات کو سن کر اپنی زندگیوں کو بدلنے کے ارادے کریں. اجتماع میں سالہ سال سے آ رہے ہیں, ہر سال اجتماعات ہوتے ہیں اور اجتماع میں ہم آتے ہیں, دین کی باتوں کو سنتے ہیں, نیتیں کر کے جاویں کہ اب کی مرتبہ اجتماع سے اپنی زندگی کو بدل کر جائیں گے اور گناہوں سے توبہ استغفار کریں گے. کوئی مرتے دم تک اب ہمارا اللہ تعالیٰ جو ہے کسی نافرمانی پر ہمیں نہیں دیکھے گا, اور جو ہماری زندگی گزر گئی, وہ زندگی میں جو نمازیں ہماری ضائع ہو گئی, جو روزے جو ہے ضائع ہو گئے, ان کو قضا کرنے کی نیت کرے آدمی کہ اس کو ادا کرنا ہے اور آئندہ زندگی میں کوئی گناہ ہم سے نہ ہو اور ہم اللہ کو ناراض کرنے والے نہ بنے, یہ نیتیں کر کے جائیں گے تو بزرگوں ہمارا آنا وصول ہوگا اور موت کا کوئی بھروسہ نہیں. موت کا پکڑ لیں, جب آدمی نیت کر لیتا ہے کہ مجھے اچھی زندگی گزارنی ہے تو اللہ تعالیٰ آئندہ زندگی بھی اچھی بنا دیتے, پچھلی زندگی بھی اللہ پاک معاف فرما دیتے ہیں. اس کے لیے بزرگ اور بھائیو, اللہ کے راستے کا خروج ہے کہ آدمی اللہ کے راستے میں نکلے تاکہ جو ہے زندگی اس کی بدلے. نکلنے کے بعد زندگی بدلتی ہے بزرگوں, بغیر نکلے زندگی مقام پر رہتے ہوئے نہیں بدلتی. یہ تجربے کی بات ہے کہ ایک شرابی کبابی جگاری آدمی اور بالکل آوارہ زندگی ہوتی ہے, لیکن 3 دن چلے 4 مہینے جاتا ہے تو فوراً اس کی زندگی میں ایک نکھار پیدا ہو جاتا ہے. پہلے زندگی کاٹے جیسی تھی, ہر ایک کو اس سے جو ہے تکلیف پہنچ رہی تھی, لیکن اللہ کے راستے میں جا کر آیا زندگی پھول جیسی بن گئی. کاٹا جب آدمی کو چپتا ہے نا تو آنکھوں میں آنسو لا دیتا ہے, اور پھول جب ہاتھ میں آتا ہے اور سونگتا ہے آدمی تو طبیعت میں خوشی پیدا ہو جاتی ہے. ایسے بزرگوں اللہ کے راستے میں نکلنے کے بعد ایسی زندگی بن جاتی ہے. پھر بیوی کے حقوق اور بچوں کے حقوق, ماں باپ کے حقوق, سب کے حقوق جو ہے ادا کرتا ہے, سب کے لیے راحت کا ذریعہ بنتا ہے. اس لیے نیتیں کرو کہ انشاءاللہ اللہ کے راستے میں اپنی ترتیبیں بنائیں گے اور اللہ کے راستے میں نکلیں گے اپنے ایمان کو بنانے کے لیے. دنیا میں جو ہے کتنے سال گزار دیے, 1-4 مہینے اگر اللہ کے نام پر ہمت کر کے لگا دیے تو بزرگوں 1-4 مہینے لگانے کی وجہ سے ہم ضائع نہیں ہوں گے. آج تو آدمی یہ سمجھتا ہے میں 4 مہینے چلا گیا تو گھر کا خرچہ اور بچوں کے اسکول کے مدرسے کا خرچہ کیا ہوگا. بزرگ اور بھائیو, صحابہ کرام قبروں میں چلے جاتے تھے شہید ہو کر, اللہ ان کی اولادوں کو ضائع نہیں کرتا تھا کہ 4 مہینے میں ہمارے گھر والے بھوکے مر جائیں گے. کیا چار مہینے میں ہمارے اولادیں ضائع ہو جائے گی؟ اللہ نے آپ سے اتنا دیا ہے بزرگوں کہ یہاں سب بیٹھے ہوئے ہیں, سب یہی سے چار مہینے اور سال کے لیے چلے جاوے تو کسی کے گھر میں پاکے نہ آوے. اللہ نے اتنا دے رکھا ہے, اللہ کا شکر ہے بزرگوں. اللہ کے نبی صلی اللہ علیہ وسلم کے گھر میں عید کے دن پاکا آیا ہے, عید کے دن حضور کے گھر میں پاکا, روایت میں ہے عید کا دن آیا, اللہ کے نبی صلی اللہ علیہ وسلم خطبہ پڑھانے کے لیے تشریف لے چلے تو پیچھے سے ماؤں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم کچھ انتظام کر دے, آج عید کا دن ہے. آپ نے فوری انتظام نہ ہونے کا عذر فرما دیا. چل آپ خطبہ پڑھانے کے لیے تشریف لے گئے, حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کو پتا چلا کہ گھروں میں فاقہ ہے اور آپ کے گھر میں چولہا نہیں جلا, عید کا دن ہے. حضرت عثمان نے 9 اونٹ نکالے اور اونٹوں پر کھانے پینے کا سامان لدا اور 9 گھروں کے اندر, آپ کے 9 گھر تھے, 9 گھروں میں جو ہے اونٹ کے اونٹ پہنچا دیا, گھروں میں کھانا پکنے لگا, دعا اٹھنے لگا. اللہ کے نبی صلی اللہ علیہ وسلم خطبے سے فارغ ہو کر تشریف لائے تو آپ نے پوچھا کس نے انتظام کیا؟ ماؤں نے کہا کہ حضرت عثمان نے انتظام کیا. وہی کھڑے کھڑے آپ کی نظر آسمان کی طرف اٹھ گئی اور ہاتھ آسمان کی طرف اٹھ گئے, فرمایا یا رحمان سہل الحساب علی عثمان, یا رحمان سہل الحساب علی عثمان, اے رحمان عثمان پر حساب کو آسان کر دیں کہ آج اس نے میرے دل کو ٹھنڈک پہنچائی ہے. حضور اور بھائیو, عید کا دن ہے, حضور کے گھر میں چولہا نہیں جلا, عید کے دن گھر میں فاقے آئے ہیں. آج اللہ کا شکر ہے بزرگوں کہ ہمارے یعنی عید کے دن تین تین چار چار مرتبہ گھروں میں چولہے جلتے ہیں, کوئی دن خالی نہیں جاتا, پھر بھی بزرگوں اللہ کے دین کے لیے قربانی نہ دے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو کیا وہ دکھائیں گے کل قیامت کے دن؟ اس زمانے کی عورتیں ان کے جو جذبات تھے, حضرت جعفر رضی اللہ تعالیٰ عنہ موتا میں شہید ہو گئے, موتا میں, اور تین چھوٹے چھوٹے بچے تھے عون, محمد اور عبداللہ. جب وہاں سے خبر آئی شہادت کی, دوپہر کی سخت دھوپ میں اللہ کے نبی صلی اللہ علیہ وسلم حضرت جعفر رضی اللہ تعالیٰ عنہ کے گھر تشریف لے گئے. حضرت اسماء رضی اللہ تعالیٰ عنہا نے اپنے تین چھوٹے چھوٹے بچوں کو غسل کر کے ان کو نہلا دھلا کر انگن میں بٹھایا ہوا تھا اور آپ کو سامنے سے آتا ہوا دیکھا. حضرت اسماء سمجھ گئی کہ حضور کبھی اتنے دھوپ میں کبھی تشریف نہیں لاتے تھے, آج کیوں آ رہے ہیں, ضرور کوئی بات ہوئی ہے. جب آپ تشریف لے گئے, آپ نے ان چھوٹے بچوں کے سروں پر ہاتھ پھیرا اور آنکھوں میں سے ڈب ڈب آنسو ٹپکنے لگے. حضرت اسماء سمجھ گئی کہ حضرت جعفر شہید ہو گئے, اس لیے آپ رو رہے ہیں. چیخ نکل گئی حضرت, ظاہری بات ہے بھرپور جوانی میں تین چھوٹے چھوٹے بچوں کو رکھ کر شوہر دنیا سے چلا جاوے, اس عورت کے دل پر کیا گزرے گی وہ تو اس سے جا کر پوچھو. روایت میں ہے کہ حضرت اسماء کی چیخ نکل گئی. آپ نے فرمایا اما ترضا یا اسماء علی امر اللہ, اما ترضا یا اسماء علی امر اللہ, اسماء کیا تو اللہ کے فیصلے پر راضی نہیں ہے؟ اللہ نہ تجھے ضائع کرے گا نہ تیری اولادوں کو ضائع کرے گا. حضرت اسماء نے کہا راضی تو یا رسول اللہ, اللہ کے نبی میں اس پر راضی ہوں, اللہ کے فیصلے پر میں راضی ہوں. بزرگ اور بھائیوں, اللہ نے حضرت جعفر رضی اللہ تعالیٰ عنہ کی اولاد کو بھوکا نہیں مارا, جوانی میں دنیا سے چلے گئے, قبروں میں چلے گئے باپ, لیکن اللہ نے ان کی اولادوں کو ضائع نہیں کیا, ایسا آباد کیا, ایسا آباد کیا کہ حضرت عبداللہ ابن جعفر, حضرت جعفر کے بڑے بیٹے حضرت عبداللہ, وہ تو اتنے بڑے سخی بن گئے کہ مدینے میں ان سے بڑا کوئی سخی نہیں تھا, کوئی ان کے ہاتھ نہیں پکڑ سکتا تھا. کہاں سے مال آیا کہ سخاوت ہوئی؟ اللہ نے دیا بزرگوں. باپ دنیا سے چلے گئے تو کیا اولادیں مر گئی؟ کیا بزرگوں چار مہینے ہم جائیں گے, کیا چار مہینے کی بنیاد پر اللہ ہمارے اولادوں کو بھوکا مارے گا, ہمارے گھر اجڑ جائیں گے؟ ارے بزرگوں یقین کرو, اللہ ہماری نہیں ہماری نسلوں کو اللہ آباد کرے گا. یہ تو آبادی کی محنت ہے, بربادی کی محنت نہیں ہے. کوئی آج تک جو ہے ایسا نہیں ہے جو چلا ہو اور برباد ہوا ہو. باقی دنیا کمانے والے ہزاروں ایسے ملیں گے جنہوں نے دنیا کماتے کماتے کنگال ہو گئے, برباد تباہ ہو گئے, لیکن آج تک اللہ کے دین کی محنت کرنے والا کوئی تباہ نہیں ہوا, بلکہ سب ان کی نسل اللہ تعالیٰ نے آباد کی ہے. اس لیے نیت کرو بزرگوں کے انشاءاللہ اللہ کے دین کے لیے اپنا وقت فارغ کریں گے. کل تک ہمارا اجتماع چلے گا, بزرگوں کی طرف سے مغرب کے بعد تشکیل ہوگی. ہم اس تشکیل میں اپنے آپ کو جو ہے ہمت کے ساتھ کھڑے ہو کر نام لکھاوے, خود نہیں جا سکتے, اپنے بیٹے کو جو ہے کھڑا کرے کہ گھر میں سے کوئی نہ کوئی ایک آدمی باری باری جو ہے گھر میں ترتیب رہے گی, تو قربانی بھی جو ہے یعنی ہوتی یہ دی جائے گی اللہ کے دین کے لیے, اور دنیا کے کام بھی ہوتے رہیں گے. ایسا نہیں کہا جاتا بزرگوں کہ گھر میں چار افراد ہیں سب کے سب ایک ساتھ نکل جاوے, نہ بھائی بزرگوں ترتیب بناؤ, گھر میں سے ایک بیٹا جاوے وہ آوے, دوسرا جاوے تیسرا جاوے, گھر میں ایک نظام ہو, دنیا کا کام بھی چلتا رہے اور دین کی محنت بھی ہوتی رہے. اللہ تعالیٰ جو ہے ہمیں دنیا کی زندگی بھی ہماری سرخ بنا دے اور آخرت کی لا محدود زندگی میں اللہ تعالیٰ ہمیں کامیاب کر دے. اس کے لیے بزرگ نیت کرو کہ انشاءاللہ اللہ کے دین کے لیے وقت فارغ کریں گے. بھائی سب نیت کرتے ہیں اللہ تعالیٰ ہمیں عمل کی توفیق نصیب فرماوے, اپنے ضروریات سے فارغ ہو جاوے اور پھر تعلیم کے حلقوں میں 9:30 بجے جڑ کر بیٹھنے کی فکر کرے. اللہ تعالیٰ سبحان اللہ.